حضرت سامعین السلام علیکم. وحدت پبلیکیشنز لکھنؤ کی طرف سے میں حاضرین جلسہ کا آج کے اس سیمینار میں خیر مقدم کرتا ہوں. اس سے قبل کہ آج کے اس پروگرام کا آغاز کیا جا سکے میں دعوت دینا چاہوں گا یونٹی کالج کی کنیز زہرا کو کہ وہ آئیں اور تلاوت کلام پاک سے اس پروگرام کا آغاز کریں.
بسم اللہ الرحمن الرحیم. الم تر کیف فعل ربک باصحاب الفیل. الم یجعل کیدہم فی تضلیل. أَلَمْ يَجْعَلْ كَيْدَهُمْ فِي تَضْلِيلٍ وَأَرْسَلْ عَلَيْهِمْ طَيْرًا أَبَابِيلَ تَرْمِيهِمْ بِحِجَارَةٍ مِّن سِجِّيلٍ فَجَعَلَهُمْ كَعَصْفٍ مَّأْكُولٍ. صدق اللہ العلی العظیم. In the name of Allah, the beneficent, the merciful, seest thou not how thy Lord dealt with the companions of the elephant? Did he not make their treacherous plan go astray? And he sent against them flight of birds, striking them with stones of baked clay. Then did he make them like an empty field of stalks and straw has been eaten up. Thank you.
Shukriya Kaniz. Baqaul Shair. زخموں سے چور پیکرے عالم ہے آج کل، شعلہ مزاج قطرے شبنم ہے آج کل، انسانیت کا شرم سے سرخم ہے آج کل، گمراہیوں میں امت آدم ہے آج کل، دولت پسند لوگ قلم بیچتے ہیں اب، اتنا گرے کہ دیر و حرم بیچتے ہیں اب، دولت پسند لوگ قلم بیچتے ہیں اب، اتنا گرے کہ دیر و حرم بیچتے ہیں اب. 21ویں صدی کے اس ترقی یافتہ زمانے میں ہم جتنی ہی تیز رفتار سے آگے بڑھ رہے ہیں، بڑے ہی افسوس کے ساتھ یہ کہنا پڑ رہا ہے کہ انسانیت اتنی ہی تیزی سے پستی کی جانب گرتی چلی جا رہی ہے. آج ہمارے سامنے دہشت گردی، بھکمری، غربت، بدعنوانی، جاہلیت جیسے مسائل بھرے پڑے ہیں جو ہمارے معاشرے کو اندر سے کھوکھلا بنا رہے ہیں. سوال یہ اٹھتا ہے کہ آخر کیا وجہ ہے کہ یہ تمام پریشانیاں ہمارے سامنے پیدا ہو رہی ہیں. نظام زندگی کا جو طریقہ ہمیں رحمت للعالمین حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے اور آل محمد نے بیان فرمایا تھا، شاید ہم اس کو بھول چکے ہیں. علی ابن ابی طالب علیہ السلام نے ہمیں جس طرز حیات پر چلنے کے لیے نہج البلاغہ میں جو ڈاکٹرائنز سکھائی تھیں اس کو آج امت مسلمہ بھول گئی ہے. ہم بھول چکے ہیں کہ ہماری ذمہ داریاں کیا ہیں، शायद हम ये भी भूल गए हैं कि दीन से मुताल्लिक हमारा फरीजा क्या होना चाहिए। अगर हमें अपनी जिम्मेदारियों का एहसास होता तो कभी किसी खामोश गोशे से और तन्हाई के आलम से ये आवाज ना आ रही होती कि सुने पड़े हैं मस्जिद अक्सा के बामुदर, कुछ होश भी है तुमको अजीजाने बेखबर, कुछ होश भी है तुमको अजीजाने बेखबर। हम आज अपने घरों में बैठे हुए हैं और हमें नहीं मालूम कि उम्मत मुसलमा के मसाइल क्या हैं। जरूरत आन पड़ी है कि एक ऐसे इनकलाब, एक ऐसे एहतजाज की शुरुआत की जाए जिससे उम्मत मुसलमा की तकदीर बदली जा सके, एक ऐसा इनकलाब कि जिससे हर छोटे बच्चे के अंदर तालीम की रविश को पैदा किया जा सके, एक ऐसा इनकलाब कि जिसके जरिए हमारे वतन अजीज हिंदुस्तान में जो केरला का स्टेट है जहां पे इस वक्त 99% लिटरेसी है, हम भी उसी तर्ज हयात पर चलें और उम्मत मुसलमा में 100% लिटरेसी का जो ख्वाब हमने देखा है उसको पूरा कर सकें। लेकिन ज़रूरत यह है कि उस ख्वाब की ताबीर के लिए उन डॉक्ट्राइंस को फॉलो करना पड़ेगा जो हज़रत मोहम्मद मुस्तफ़ा ने हमें सिखाई हैं। उस तर्ज हयात पर चलना होगा कि जो अली इब्न अबी तालिब अलैहिस्सलाम ने नहजुल बलागा में हमें दर्स दिया था। तभी एक इनकलाब रूनुमा हो सकता है जिससे हमारी परेशानियां, हमारे मसाइल हल हो सकते हैं। आज अगर जमाने के स्टैट्स पर नजर दौड़ाई जाए तो मुसलमान कौम दुनिया की दूसरी सबसे बड़ी कौम उभर कर सामने आती है। कहीं दूर जाने की जरूरत नहीं है बल्कि हमारे ही वतन अजीज में जो सबसे कम तादाद में कौम मिलती है वो है पारसियों की। लेकिन बड़े ही फख्र के साथ ये भी कहना पड़ेगा कि हमारे जितने भी बड़े कॉरपोरेट हाउस हैं, चाहे वो टाटा हों या बिरला ग्रुप, खुद आदि गोदरेज साहब या रतन टाटा साहब, ये लोग पारसी कम्युनिटी को बिलोंग करते हैं और इनकी कौम में 100% लिटरेसी है। अब वो वक्त आ गया है कि हम अपनी जिम्मेदारियों का एहसास करें और एक ऐसा इनकलाब ले आए कि जिसके जरिए हमारी कौम में भी 100% लिटरेसी आ जाए। तब हमें किसी के सामने सर झुकाने की जरूरत नहीं पड़ेगी, क्योंकि जिस दिन से हम आले मोहम्मद और हजरत मोहम्मद मुस्तफ़ा के बताए हुए तर्ज हयात पर चलने लगेंगे, खुद ब खुद इख्तदार हमारे सामने आ जाएगा। आपके सामने मैं इस शेर को पेश करना चाहूंगा कि ऐ मुसलमान मौत बन जाए न खामोशी तेरी, ऐ मुसलमान मौत बन जाए न खामोशी तेरी, वक्त की है एक जरूरत इनकलाबो एहतजाज। ये हमारी खुशकिस्मती है कि आज हमारे बीच आलमी शोहरत याफ्ता खतीब और इस्लामिक स्कॉलर अल्लामा ज़की बाखरी साहब क़िबला तशरीफ़ फरमा हैं। अब मैं अल्लामा ज़की बाखरी साहब से गुजारिश करना चाहूँगा कि वो डाइस पर आने की ज़हमत गवारा करें।
अस्सलामु अलैकुम। وفوض امري الى الله ان الله بصير بالعباد ولا حول ولا قوه الا بالله العلي العظيم اعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله والصلاة والسلام على رسول الله وآله آل الله ولعنة الدائم على أعدائهم أعداء الله اما بعد فقد قال الله بسم الله الرحمن الرحيم لا تقف ما ليس لك به علم ان السمع والبصر والفؤاد كل اولئك كان عنه مسؤولا. ہمیں اس وقت اس بات کا احساس ہو رہا ہے, آپ سروران گرامی ایک بہت ہی اہم موضوع کے سننے کے لیے تشریف فرما ہے, اور ایکسپیکٹیشن بھی بہت زیادہ ہائی ہے, اور اس طرح سے ایکسپیکٹ کر کے مت بیٹھی. میں سمپل سٹیپ بائی سٹیپ چند باتیں چند رائے پیش کرنے کی کوشش کروں گا جو ہم نے اپنی زندگی میں, اور یہ جو ورلڈ وائڈ دنیا بھر کی جہاں گردی نے ہمیں سکھایا ہے وہ آپ کے سامنے پیش کریں. خدا کا شکر ہے کہ آپ سے جو گفتگو کر رہا ہوں, میں عموماً میجورٹی یہاں پر سب کے سب اسلام سے رابطہ رکھتے ہیں, اور مجھے زیادہ زحمت کرنے کی ضرورت نہیں پڑے گی. یہ کہ ری انفورسمنٹ کروں کہ آپ مسلمان ہیں. الحمدللہ الذی جعلنا من المتمسکین بولایت علی ابن ابی طالب علیہ الصلوۃ والسلام, اللہم صلی علی محمد. قرآن مجید ایک ایسی کتاب ہے جو انسانیت کو اندھیروں سے نکال کر روشنی کی طرف دعوت دیتی ہے, اور یہ کتاب کمیونل بک نہیں ہے, کوئی مذہبی کتاب کا نام نہیں ہے, یہ کتاب یونیورسل بک ہے. چیلنج کر رہا ہے قرآن ہدل للناس کہہ کر, یہ کتاب انسانیت کی ہدایت کی کتاب ہے. یہ ہماری کوتاہ فہمی ہے کہ ہم سمجھتے ہیں کہ یہ ہماری کتاب ہے. اس کتاب کا دوسرا چیلنج یہ ہے کہ ما فرطنا فی الکتاب من شیء, ہم نے اس کتاب میں کسی چیز کو چھوڑا نہیں ہے. امپاسبل ہے کہ انسان کو کسی چیز کی ضرورت ہو اور اس کتاب نے بیان نہ کیا. اگر نہیں معلوم ہے تو اس کتاب کے ماننے والوں کو معلوم نہیں ہے. یہ ہمارے نیگیٹیوز ہیں, یہ ہمارے انسفیشنسیز ہیں, یہ ہمارے انکیپیبلٹیز ہیں, اور اس کا ازالہ کرنا ہمارے تمام افراد پر فرض ہے, واجب ہے. پھر قرآن کہتے ہیں وَلَقَدْ صَرَّفْنَا لِلنَّاسِ فِي هَذَا الْقُرْآنِ مِنْ كُلِّ مَثَلٍ, ہم نے اس قرآن میں ہر ایک مثال دے دی. انسانیت کو ٹھوکرے کھانے کی ضرورت نہیں ہے, ہر چیز اس میں موجود ہے. کہاں پر ہم نے مسٹیک کی ہے؟ ہم نے مسٹیک سب سے بڑی یہ کی ہے کہ اس کتاب کو مرنے والے کے سراہنے پڑا ہے. یہ کتاب زندگی دینے کے لیے آئی تھی, اور اس کتاب کو ہم نے بلند مقام پر خوبصورت مخمل کی تھیلی میں بند کر کے رکھ دیا ہے, جبکہ یہ کتاب ہمارے ہر پہلو میں ہونا چاہیے, ہر لمحہ ریفرنس بک کا کام دینا چاہیے. جب زندگی انسان کو گمراہ کرنے لگے کہ انسان ایک ایسے مقام پر پہنچے اسے معلوم نہیں ہے کہ کہاں جانا ہے, تو اس کتاب سے رہنمائی حاصل کر سکتا ہے. ابن عباس غیر معصومین میں مولا علی کے شاگرد علیہ الصلوۃ والسلام اور پہلا مفسر ہے جو کہتا ہے کہ میرا اونٹ جب گم ہو جاتا ہے تو میں قرآن سے پیدا کر لیتا ہوں, قرآن سے ڈھونڈ لیتا ہوں. ہم نے اپنے آپ کو گم کر لیا ہے, ہم تو قرآن کھولتے بھی نہیں ہیں. پھر قرآن تیسرا چیلنج پیش کرتا ہے, کبھی اس کو بدلنے کی کوشش نہ کرو, کبھی اپنے افکار میں اس کتاب کو لانے کی کوشش نہ کرو, ان افکار میں اپنے آپ کو ڈھالنے کی کوشش کرو. لن تجد لسنت اللہ تبدیلا, یہ کتاب بیسڈ آن ہیومن کریشن ہے, یونیورس کریشن ہے, اور اس میں کسی طرح کی تبدیلی آنے والی نہیں ہے. آج کل دنیا کے گوشے و کنار میں چند مسلمان یہ کہتے ہوئے سنا ہے, ہم نے آپ نے بھی سنا ہے کہ یہ کہنے لگے ہیں کہ قرآن میں امینڈمنٹ کی ضرورت ہے. یہ انسان کی مسلمان کی اپنی کوتاہ فہمی ہے, خود بدلتے نہیں قرآن کو بدل دیتے ہیں, خود بدلتے نہیں قرآن کو بدل دیتے ہیں. کیوں؟ اس لیے کہ اپنی مرضی کے مطالب ڈھالنا چاہتے ہیں. سورہ اسراء کی آیت میں نے تلاوت کا شرف حاصل کیا ہے. سورہ اسراء کا دوسرا نام سورہ بنی اسرائیل ہے, 17th چاپٹر ہے اس کی آیت. لا تقف ما لیس لک بہ علم, جس بات کا تمہیں علم نہیں ہے وہاں منہ مت کھولو. پروفیشنلزم, اگر آپ کسی ENT ڈاکٹر کے پاس جاتے ہیں ہارٹ کا پرابلم لے کر کے, اس کا بلنٹ جواب یہی ہوتا ہے کہ دس از ناٹ مائی پروفیشن, پلیز ریفر ٹو ڈاکٹر ہو از اے اسپیشلسٹ ان ہارٹ. یہ پروفیشنلزم ہے. جس جس کا انسان علم رکھتا ہے اسی سے متعلق گفتگو کرنا چاہیے, اس سے ہٹ کر نہیں. لیکن بدبختی یہ ہے کہ اسلام اتنا غریب ہے کہ ہر ایک ایکسپرٹ ہے, اسلام اتنا یتیم ہے ہر کوئی ہانکنے لگتا ہے, ہر کہیں بولنے لگتا ہے, ہر کوئی یہ بتاتا ہے کہ میں ہی ہوں اور میری ہی بات سنو اور میں ہی سچا ہوں. لا تقو ما لیس لک بہ علم, جہاں علم نہیں ہے وہاں پر آگے نہ بڑھو, رک جاؤ. ان السمع والبصر والفؤاد کل اولئک کان عنہ مسئولا, سماعت بصارت اور تمہارا انالائزنگ پاور جس کو فؤاد کہتا ہے قرآن, تمہاری عقل, سب کے سب مسئول ہیں, ذمہ دار ہیں. میں آپ کو بہت ہی آسانی سے سمجھانے کی کوشش کروں. ہمارے وجود میں, ہمارے جسم میں ان کریشن جس کو کہتے ہیں, انسٹنکٹیولی کہتے ہیں, یا ہمارے علماء کی زبان میں تکوینی طاقت کہتے ہیں, پوری باڈی ایوری 7 ایئرز ہمارے سیلز بدل جاتے ہیں, ہر 7 سال میں ہماری نئی پورے باڈی کے سیلز بدل چکے ہیں. لیکن خوبصورتی یہ ہے کہ جہاں پر جیسے سیل نکلا ہے ویسے ہی سیل آئے گا, دوسرا سیل نہیں آئے گا. سسٹم خدا نے اس طرح سے کریٹ کیا ہے, اس نیچر نے اس طرح سے بنایا ہے. तो इस बॉडी में दो तरह की कुव्वतें हैं, एक वो कुव्वत है जो नेचुरल है, फितरी है, वो अपनी जिम्मेदारी को इस तरह से अदा करती है कि आप उससे जिम्मेदारी का सवाल करें या ना करें मगर वो अपनी जिम्मेदारी पूरी कर रही है। लेकिन मसला इंसान का यहां पर है जहां तशरीई मसला आता है, जहां इंसान की मर्जी का मसला आता है, वहां पर इंसान इस वजूद को गलत तरीके से इस्तेमाल करता है। इसीलिए यहां पर जो मौजू दिया गया है, क्या हम जिम्मेदार हैं? कुरान भी पूछ रहा है क्या तुम जिम्मेदार हो? एहसास करो, महसूस करो, देखो सराउंडिंग तुम्हारे, नेचर में देखो, हर तरफ देखो, हर चीज जिम्मेदार है। हत्ता तुम्हारे जिस्म का एक एक सेल जिम्मेदारी का एहसास करता है और पूरा करता है। कुरान मजीद में फिर दूसरी आयत सहारा देती है, إن عرضنا الأمانة على السماوات والأرض والجبال فأبين أن يحملنها وأشفقن منها فحملها الإنسان إنه كان ظلوما جهولا। हमने एक अमानत को कायनात के हवाले करना चाहा, यूनिवर्स के पास पेश किया, ज़ाते परवरदिगार कह रहा है सबों ने यह कह दिया कि हम इस अमानत को ले नहीं सकते। जिस अमानत को कायनात ने ठुकराया था, बुलंद पहाड़ियों ने ठुकराया था, मुसत्ता जमीन ने ठुकराया था, उस अमानत को फहमलहल इंसान, इंसान ने उठा लिया। सवाल है कि वो क्या अमानत है, वो कौन सी चीज है जिसको इंसान ने उठा लिया? और मुफस्सरीन के दरमियान झगड़ा है, तफसीर तलाश कर रहे हैं कि आंसर क्या है इसका, वो कौन सी चीज है जिसको कायनात के सामने पेश किया गया और इंसान ने ले लिया, कायनात के पास नहीं है। मैं आज के मौजू से मुलाक करते हुए जो अपना मतलब निकालूंगा, इसलिए कि कुरान के 70 बोर्ड, बल्कि और डिटेल में जाए तो 700 बोर्ड के मैंने एंगल्स हैं, एक एक आयत के 700 एंगल्स, अगर डीप नॉलेज हो तो 7000 एंगल्स निकलते हैं। ज़ाहिरुहु अनीक बातिनुहु अमीक, मौला मिलमन फरमाते हैं जिसका आउटर बहुत ब्यूटी है, जिसका इनर बहुत डेप्थ है, जिस तरह से समंदर की तहों तक इंसान नहीं पहुंच पाया है, उसी तरह से हुस्ने इल्मे कुरान की तहों तक इंसान नहीं पहुंच पाया। वो कौन सी चीज है जो इंसान ने उठा लिया? वो है जिम्मेदारी का एहसास। परवरदिगार तूने कायनात को उसके अपने ढंग पर खल्क कर दिया, लेकिन मैं चाहता हूं इख्तियार मेरे हाथ में है। जमीन को इख्तियार नहीं दिया गया, आसमानों को इख्तियार नहीं दिया गया, लेकिन कायनात के इस बे इख्तियार हालात में इंसान ने अपने इख्तियारत का अपने हाल में हाथ में ले लिया। अब लेने के बाद कुरान ने इस्तेमाल किया, उठाने के बाद दलूमन व जहूल, उसने जुल्म भी किया, झुटलाया भी। सिंपल कैलकुलेशन के साथ आपके सामने बता दूं, जिस तरह से अभी बच्चे ने इंट्रोडक्शन में बताया, केरला की मिसाल दी और कम्युनिटी में जरदश्तियों की मिसाल दी, मुझे नहीं मालूम इस बच्चे को दूसरी तरफ भी कोई मिसाल पेश करने की जरूरत थी। इनकलाब जमहूरी इस्लामी ईरान आया था तो 37% लिटरेसी थी, आज 100% लिटरेसी है। जो बाबे इल्म के मानने वाले जाहिल नहीं रहना चाहिए, बाबे इल्म ही रहना चाहिए, बजाय इसके कि हमारे बच्चे सेंट पॉल में पढ़ें, सेंट अली में पढ़ना चाहिए, सेंट मैरी में तालीम हासिल करने के बजाय सेंट फातिमा जहरा में। हमने इस तरह से दीन को कभी इस्तेमाल ही नहीं किया। 32 ईयर्स के इस इनकलाब ने सारी दुनिया को साबित कर दिया कि आज भी इंसान बेदार हो जाए तो दीन में जो तेजी से तरक्की
इंसान को दिलाता है, दीन कोई और चीज नहीं दिला सकती। स्पेस पर पहुंच गए और उन्होंने चैलेंज किया है 2025 में चांद पर उतरेंगे, यकीनन उतरेंगे, इसमें कोई शक ही नहीं है। अभी आपने देखा है रोजाना पाकिस्तान में ड्रोन में हमले हो रहे हैं, कई घरों को मारा तोड़ा जा रहा है, कई इंसानों को मारा जा रहा है, पाकिस्तान चीखता जाता है, रोते जाते हैं, ये हमले हो रहे हैं, हमले हो रहे हैं। ईरान ने चीखा पुकारा नहीं। साइबर वॉरफेयर में एंटर होकर, उसके अपने कंप्यूटर में एंटर होकर लाइव ड्रोन को उतार के बताया, फरियाद करने वाले और हैं, इख्तियारात को छीनने वाले और हैं। यह इल्म सिखाता है, यह नॉलेज सिखाती है, यह एहसास सिखाता है। मेरे बुजुर्गों, मेरे नौजवानों, आज जरा उठने की जरूरत है। अन्ना सुनियामुन इदामातुन तबहु, मौला मिलम फरमाते हैं लोग सो रहे हैं, जब मरेंगे तो उठेंगे। इट्स टू लेट मैन। कब्र में कहेंगे अर्जाउनी लअल्ली अमला सालिहन, प्लीज प्लीज मुझे वापस लौटा दो ताकि अच्छा अमल करके वापस आऊं। अल्लाह कहेगा झूठा है ये, जिंदगी में मैंने कई चांसेस दिए थे, इसने वही किया जो करना। तो आज हमें एहसास करना है, हमें ये देखना है कि हम कितने मसूल हैं, कितने रिस्पॉन्सिबल हैं, हमारी रिस्पॉन्सिबिलिटी को हम पूरी कर रहे हैं कि नहीं। कुरान ने कह रहा है कि तुम्हारी आंख भी रिस्पॉन्सिबल है, तुम्हारे कान भी रिस्पॉन्सिबल हैं, तुम्हारी जबान भी रिस्पॉन्सिबल है, और हर एक आज़ा को जवाब देना पड़ेगा, इसलिए कि यह वजूद तुम्हारा नहीं है बल्कि हमारा है। इसीलिए इकबाल बहुत खूबसूरत सवाल करता है, तेरे दरिया में तूफान क्यों नहीं है, खुदी तेरी मुसलमान क्यों नहीं है। तू मुसलमान है, तेरी एसेंस मुसलमान नहीं है, तेरा वजूद मुसलमान नहीं है। तेरे दरिया में तूफान क्यों नहीं है, खुदी तेरी मुसलमान क्यों नहीं है, अबस है शिकवाए तकदीर यजदा, तो खुद तकदीर यजदा क्यों नहीं है। तू शिकवा कर रहा है कि मेरे पास नहीं है, खुदा ने सब कुछ दे दिया तुम्हें, कौन सी चीज नहीं दी है, हर इख्तियार तुम्हारे हाथ में दिया है। तो तकदीर बदलने के लिए तावीज की तलाश कर रहा है, मैंने तकदीर को तेरे हाथों में दिया है। तकदीर बदलने के लिए दूसरे का सहारा ले रहा है, जबकि तुझको मैंने मालिक बना के भेजा है। बरादरान अजीज, मेरी आंख जब देख रही है तो दो एक्ट इसमें हो रहे हैं, एक वो जो उसकी फितरी तकवीनी कुव्वत है, एक वो जो मेरी अपने इख्तियार की कुव्वत। तकवीनी कुव्वत यह है कि आंख का काम है देखना, मगर इख्तियार की कुव्वत यह है कि क्या देखूं, यह क्या देखूं जिम्मेदारी कौन सिखाएगा, कौन बताएगा कि क्या देखूं, किस चीज को देखना चाहिए। यहीं पर मैं बहुत ही ब्लंट, बहुत ही क्लियर मैसेज देना चाहता हूं इस बच्चे, जवान बच्चे में जो अभी तारुफ करवाया है। अगर सिर्फ एजुकेशन हमें जिम्मेदारी का एहसास दिलाया होता तो नागासाकी हिरोशिमा आज फरियाद नहीं करता था, इल्म एहसास नहीं दिलाता। इल्म को एहसास दिलाने के लिए एक जरूरत है जिसका नाम है ईमान, जिसको कुरान ने कहता वल असर इन्नल इंसान लफी खुस्र इल्लल्लज़ीना आमनू। ईमान, न सिर्फ ईमान बल्कि अमलुस सालिहात, जो खुदा ने दिया है, जो ईमान आपको दिया है, हमें दिया है, ये वो सिस्टम है जिसके जरिए से हम अपने वजूद को सही तौर पर इस्तेमाल कर सकते हैं। ईमान बगैर इंसान मसूल हो ही नहीं सकता, इसीलिए कुरान मजीद ने यह आवाज बुलंद की, हुवल्लज़ी बअथा फिल्लुम्मीना रसूलम मिनहुम यतलू अलैहिम आयाते वयुज़क्कीहिम وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ. تعلیم سے پہلے قرآن نے کہا تربیت، تربیت بغیر تعلیم بیکار ہے. آج ہمارے امریکہ میں 100% تعلیم ہے، 16 ایئر سے پہلے جاب نہیں کر سکتا جب تک کہ وہ ہائی اسکول تمام نہ کرے. قانون چل رہا ہے جیسے انڈیا جیسا نہیں ہے، بچہ لیبر کا قانون ضرور ہے، بچہ مزدور کا قانون ضرور ہے، لیکن وہ چلتا نہیں. آج ملینز آف بچے مزدوری کرتے ہیں ہندوستان میں، امریکہ میں ایسا نہیں ہوتا، قانون ہے چلاتے بھی ہیں. جہاں پر 100% لٹریسی ہے وہاں آج افراتفری ہے، 99% اگینسٹ 1% کے نام سے آپ نے دیکھا پلے کارڈز وال اسٹریٹس پر. اور ان امریکہ کے 70 اسٹیٹس میں، کیپٹلز میں مسلسل احتجاجات یہ کہہ کر کے ہم پر ظلم ہو رہا ہے. احساس ذمہ داری کا، احساس ذمہ داری بلکہ ذمہ داری کا احساس دلایا جا رہا ہے. کیا ہوا؟ تعلیم ہے، 100% تعلیم ہے، کیا چیز کی کمی ہے؟ ذمہ داری کے احساس کی کمی ہے. اگر ذمہ داری کا احساس ہوتا افغانستان کو تباہ نہ کرتے، اگر ذمہ داری کا احساس ہوتا فلسطین کے بچوں کو، فلسطین کے گھروں کو ملیا میٹ نہ کرتے، 30,000 سے زائد گھروں کو مسمار کر دیا. اگر احساس ذمہ داری ہوتی تو عراق جلتا نہیں تھا. بلینز آف ڈالرز ورتھ روزانہ عراق کا کروڈ آئل چوری کیا جا رہا ہے، علل اعلان غنڈا گردی ہے. تو معلوم ہوا تعلیم ہے، تربیت نہیں ہے. اسلام تعلیم نہیں چاہتا، اسلام چاہتا ہے تربیت پہلے ہو بعد میں تعلیم. یزکیہم ویعلمہم الکتاب والحکمہ، پہلے اپنے نفس کو پاک کرو، جب پاک کر لو گے تب کہیں تم تعلیم حاصل کرو گے تو یہ علم تمہیں ڈائریکٹ کرے گا، اور یہ تزکیہ نفس جہاں رکنا ہے روک دے گا. مثال کے ذریعے سے، میری آنکھ نامحرم کی طرف جا رہی ہے، کون روکے گا اس آنکھ کو؟ آپ نے دیکھا ہے ابھی حال ہی میں انڈیا میں کیابنیٹ میں بیٹھے ہوئے، کرناٹک میں، دلی میں کیابنیٹ میں بیٹھے ہوئے سیل فون پہ وہ دیکھ رہے تھے جو حتیٰ گھر میں بھی نہیں دیکھنا چاہیے تھا. کیوں؟ احساس نہیں ہے. کہاں سے احساس آئے گا؟ احساس وہاں سے آئے گا، فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ. آٹم برابر نیکی کرو گے تم دیکھو گے، آٹم برابر برائی کرو گے تم دیکھو گے. اسلام نے وجود میں انسان کے ذمہ داری کا احساس ڈال دیا ہے، صرف اس کو اجاگر کرنا ہے. اگر اجاگر کرے گا تب کہیں جا کر کے انسان سمجھے گا کہ میری ذمہ داری کتنی قوی ہے، میں کتنی دیر تک سوتا رہا ہوں، مجھے بلند ہو جانا چاہیے، مجھے اٹھ جانا چاہیے. اگر میں مسئولیت کو، احساس ذمہ داری کو رکھتا ہوتا تو آج میرے گھر کی یہ حالت نہیں ہوتی تھی جو حالت ہو رہی ہے. میری اپنی 32 سالہ تبلیغی دور میں میں نے ایسے گھر سے بھی تعلقات قائم کیے تھے جن کے پاس کچھ نہیں تھا، لیکن آج تعلیم و تربیت کے بعد اس گھر میں چراغاں ہیں، اس گھر میں روشنی ہے، اس گھر میں اختیارات ہیں. میں تو ہمیشہ سے کہتا ہوں اگر برادران اہل سنت زکوٰۃ دے دیں تو کوئی سنی غریب نہیں رہے گا، اگر شیعہ خمس نکالیں تو کوئی شیعہ غریب نہیں رہے گا. آیا صرف خمس نکالنا کافی ہے؟ نہ، اس احساس کے ساتھ خمس نکالیں کہ یہ خمس جائے تو کس کو جائے. اسی لیے حدیث میں ہے کہ مستحق دروازے پہ آنے والے کا نام نہیں ہے، مستحق کبھی کسی کے دروازے پہ جاتا نہیں ہے، وہ اسٹرگل کرتا ہے لیکن اس کی روٹی پانی کے لیے اگر اس کے اسٹرگل میں کمی ہو رہی ہے تم جاؤ دروازے پر. نعم الامیر علی باب فقیر, کتنا اچھا امیر ہے جو فقیر کے دروازے پر ہے, کتنا کتنا بدبخت فقیر ہے جو امیر کے دروازے پر ہے. حدیث میں ہے کہ اگر کوئی شخص کسی کی دولت کی وجہ سے احترام کرتا ہے تو اس کا سل سے دین ختم ہو جاتا ہے, ون تھرڈ ریلیجن ختم ہو جاتا. لیکن آج ہمارے پاس کیا ہے, جس کے پاس جتنا زیادہ سمجھتے ہیں اتنا ہی زیادہ ایمان ہے. دین اسلام نے انسان کی ذمہ داری کے احساس کو اجاگر کرنے کے لیے جس چیز کو رکھا ہے وہ ہے ایمان. من آمن باللہ والیوم الآخر وعمل صالحا فلا خوف علیہم ولا ہم یحزنون. سورہ مائدہ پانچواں سورہ قرآن کا آیت نمبر 96. میں گزارش کرتا ہوں سامعین, ذمہ داری کا احساس اگر اجاگر کرنا ہے تو سونے سے پہلے جیسے کہ سرکار نے فرمایا 10 آیتوں کی تلاوت کرو. حضرت ٹی وی کو بند کرو, میں رضی اللہ بھی کہہ سکتا مگر نہیں کہنا چاہتا. آج ہالی ووڈ بالی ووڈ لالی ووڈ نے انسان کو اس مقام پر پہنچا دیا ہے کہ جہاں پر عورت ایک گوشت کا لوتھڑا ہے اور مرد ایک بھیانک درندہ ہے جو اس گوشت کے لوتھڑے پر حملہ ور ہے. اذان ہو رہی ہے تو خاموش ہو جائیں, اکثر بات پڑے محمد والا. ضرورت اس بات کی ہم لوگ ذرا سا اپنی ذمہ داریوں کو سمجھیں کہ ہم کون ہیں. Where am I? Who am I? میں کون ہوں, میں کہاں ہوں؟ قرآن پوچھتا ہے نا تذہبون, کہاں جا رہے ہو؟ سمپل کوسچن ہے, کہاں جا رہے ہو؟ تو اس کے معنی کہ نکلنے سے پہلے میرا مقصد متعین ہونا چاہیے. ایجوکیٹڈ طبقہ ہے, ذرا دو منٹ کے لیے سوچئے کہ دین اسلام نے جو ذمہ داری ہمارے سروں پر رکھی ہے یا انسانیت نے جو ذمہ داری کا احساس ہمیں دلایا ہے کیا ہم پورا کرتے ہیں؟ آج ایک یہودی کو کہیں دنیا کے کسی گوشے میں کچھ ہوتا ہے ساری دنیا میں ہلچل مچ جاتی. کتنا پاپولیشن ہے؟ 15 million اونلی. دنیا کے اگر کاٹ چھاٹ کے پوروں کو شمار کر لیا جائے تو 15 million سے زیادہ نہیں. اور آج مسلمان 1.7 billion, 2 Arab کے قریب. اور آپ کے کنٹریز انویڈ ہو رہے ہیں, آپ کے گھروں کو جلایا جا رہا ہے, آپ کے گھروں کو توڑا جا رہا ہے, آپ کی عورتوں کو لوٹا جا رہا ہے. جبکہ سرکار یہ کہتے ہیں مسلمان ایک جسم کے مانند. کتنی خوبصورت مثال ہے, ایک باڈی ہے. اگر ایک انگلی کو زخم آ جائے تو پوری باڈی ریاکٹ کرتی ہے جب تک کہ ہیل نہیں ہوتا زخم. بے خطا ابھی حال ہی میں آپ کے پاس ہندوستان میں احمد کاظمی صاحب گرفتار ہوئے, کتنوں نے احساس کیا, کتنوں نے احتجاج کیا, کتنے جوان تھے جنہوں نے ای میل کیا یو این او کو, ہیومن رائٹس کمیشنز کو. کیوں احساس نہیں ہے؟ اس لیے کہ ہمیں ٹکڑوں پہ پہلے بانٹا گیا, خاندانوں میں بانٹا گیا, ہمارے جسم کے ٹکڑے الگ کر دیے گئے. اب چونکہ الگ ہیں تو دوسرے ٹکڑے کا احساس کہاں سے پیدا ہو؟ آج کیوں ایک ہی کنٹری چیخ رہا ہے اسلام مسلمان اسلام مسلمان؟ 59 کنٹری میں ایک ہی ہے, فلسطین فلسطین. جب انقلاب جمہوریہ اسلامی ایران آیا تھا, امام خمینی رحمت اللہ علیہ نے اسرائیل ایمبیسی کو تہران میں فلسطین کی ایمبیسی سے بدلا تھا. رپورٹرز گئے, آپ ایرانی ہیں وہ عرب, آپ شیعہ ہیں وہ سنی, آپ کو ان سے کیا ربط ہے؟ آغا نے کہا ہمارا ہر مظلوم سے ربط ہے. کہاں سے ہے؟ اس لیے کہ مولا امیر المومنین اپنی وصیت میں فرماتے ہیں امام حسن اور حسین کو, کونا للظالم خصما وللمظلوم عونا. بیٹا جب ظالم کا مسئلہ آئے تو دشمن بنو, جب مظلوم کا مسئلہ آئے تو اس کے مددگار بنو. مولا نے نہیں کہا کہ مسلمان ہی کے. جب پڑوسی کے احترام کے سلسلے میں احادیث بیان کرنا شروع کرتے ہیں سرکار رسالت مآب صلی اللہ علیہ وآلہ وسلم, مسلمانوں کی احادیث کی کتاب میں بھرا پڑا ہے. سیستہ میں اٹھائیے, ہمارے پاس اٹھائیے, کتب اربعہ میں اٹھائیے, حدیث بہت مشہور ہے. اصحاب نے محسوس کیا, اتنی تاکید فرمائی کہیں ایسا نہ ہو کہ ترکے میں پڑوسی کا حق مل جائے, یعنی وراثت میں سرکار حصہ لگا دیں پڑوسی کا. کیوں اتنا؟ میں چھوٹی سی مثال دیتا ہوں. میرا پڑوسی, اس کا حال ہی میں کینسر سے انتقال ہوا, صلوات پڑھے محمد والے, وہ پر تشریف لائے محمد والے. نہیں اوپر بولا نا, ادھر اوپر آئیے, اوپر آئیے, اوپر آئیے. ارے نہیں نہیں نہیں, اوپر آئیے, اوپر آئیے, ہم ڈسٹرب ہو جاتے ہیں, آپ نیچے بیٹھے. نہیں بڑی خوشی, بڑی ایک سلوات پڑھے محمد والا. میرا ایک پڑوسی جو امریکن کینیڈا میں رہتا ہے, میرا پڑوسی ہے, اس کا ایک نوجوان بیٹا تھا جو پائلٹنگ کر رہا تھا اور ٹریننگ ہی کے دوران اس کا پلین گرا, ختم ہو گیا. میں نے سوچا اس کو کیا دینا چاہیے, کنڈولنس کے طور پر, تسلیت کے طور پر. میں نے امام سجاد علیہ الصلوۃ والسلام, اللہم صل علی محمد, کی دعا کا وہ حصہ جب کبھی سٹریس میں ہوتے تھے مولا تو اس دعا کو پڑھتے تھے. چند جملے اس کے انگلش میں ایک کارڈ کے درمیان رکھ کے دیا. ایک ہفتے بعد ملاقات ہوئی, اس نے یہ کہا کہ میں سب کارڈ تو پھینک دوں گا, ڈسکارڈ کر دوں گا, لیکن تمہارا کارڈ پھینک نہیں سکتا, اس لیے کہ وہ باتیں ہیں جو میں نے زندگی میں کبھی سنی نہیں. پھر ایک ہفتے بعد پھر ملاقات ہوئی, اس نے کہا کہ میرے پریسٹ نے اس کو لے لیا. قبلہ تشریف لائے تھے علی پور, میں نے اپنے کرناٹک کے مومنین سے سوال کیا تھا کتنے کالجز میں ہمارے بکس موجود ہیں, شیعہ بکس موجود ہیں. اب جائیے ریفرنس کے لیے, کوئی بھی مسلمان کی کوئی بھی طبقے کی بک مل جائے گی. لائبریریز میں آپ کی ہماری بک کتابیں موجود نہیں ہیں. کیوں؟ ہمیں احساس نہیں ہے. ہم یہ سمجھتے ہیں کہ جنت صرف ہماری ہے, اگر دعوت دے دیں گے تو جنت بھر جائے گی, تو پھر جگہ ہمیں کہاں پہ رہیں گے. ہم سمجھتے ہیں جنت کو اپنا ہی گھر سمجھتے ہیں, اس سے زیادہ اس میں وسعت ہی نہیں. ایجوکیشن ہی نہیں, ذمہ داری کے احساس کے لیے تربیت کی ضرورت ہے. دبئی میں میں مجلس پڑھ رہا تھا, ایک نوجوان جس کے چہرے سے میں نے محسوس کیا کہ یہ برٹش کا یا امریکن ہے, ملاقات کیا. ملاقات کرنے کے بعد اس نے بتایا میں اینتھروپولوجی پڑھ رہا ہوں, دو سال میں لکھنؤ میں رہا ہوں, اردو جانتا ہوں اور اردو ادب سے واقف ہوں, مرثیہ پڑھیے تو میں مرثیہ کو سمجھتا ہوں. اور آج ہمارے بچے ہندی میں مرثیہ لکھ کے پڑھ رہے ہیں. امریکہ سے آیا وہ بچہ کہتا ہے کہ میں ادبیہ سے واقف ہوں. میں نے کہا کیا کر رہے تھے لکھنؤ میں؟ کہا مجھے پی ایچ ڈی کرنا ہے صحیفہ کاملہ پر. اللہ اکبر, 99.9% شیعوں کو صحیفہ کاملہ سجادیہ میں کتنی دعائیں معلوم نہیں ہیں. ایک جملہ کہوں، دشمن یہ دیکھنا چاہتا ہے کہ ہم کون ہیں، ہمیں خود معلوم نہیں کہ ہم کون ہیں. ذمہ داری کا احساس کریں، ہم محسوس کریں کہ ہم کہاں پر بیٹھے ہوئے ہیں. ڈاکٹر تیجا نے سال گزشتہ میں ایک کانفرنس میں تہران میں موجود تھا، اس نے ایک جملہ کہا، میں میرے رونگٹے کھڑے ہو گئے، میں کانپ رہا تھا. اس نے عربی میں اسپیچ دیتے ہوئے کہا، شکر ہے اللہ کا میں نے اماموں کو پہلے دیکھا بعد میں شیعوں کو. اگر میں شیعوں کو دیکھتا تو شاید ہی شیعہ ہوتا. یہ المیہ ہے، ٹریجڈی ہے. کس نے ہمیں یہاں پر لا کر کے کھڑا کر دیا؟ Who brought us؟ یا دین ہے یا ہماری بے حسی نے، یا ہمارے ذمہ داری کے احساس نہ ہونے نے. لا الہ الا اللہ ذمہ داری کے احساس کا نام ہے، محمد الرسول اللہ ذمہ داری کے احساس کا نام ہے، علی نے ولی اللہ ذمہ داری کے احساس کا نام ہے. زبان چلنے کا نام کلمہ نہیں ہے، ضمیر کے بیداری کا نام کلمہ ہے. الفاظ و معانی میں تفاوت نہیں، لیکن ملا کی اذان اور مجاہد کی اذان اور. ملا کیا چاہتا ہے؟ ایک مسجد بھر جائے. مجاہد نہیں چاہتا، مجاہد چاہتا دین اسلام سوشل اسٹرکچر میں آ جائے. پہلے اپنے وجود سے شروع کریں. قرآن کہتا ہے، ان سمع والبصر والفؤاد کل اولئک کان عنہ مسؤولا. تم ایک ریسپانسیبل ہو، تمہیں جواب دینا ہے، تم بیدار ہو. تو آج یہ مجمع جو بیٹھا ہوا ہے ٹریڈیشنل گفتگو سننے کے لیے نہیں ہے، ذمہ داری کا احساس تھا اسی لیے آیا ہے. میں آپ کا مشکور ہوں. آپ یہاں سے جائیے، ایک بک لیجئے، ایک نوٹ بک اور ایک پینسل، اس میں نوٹ کریے کہ میں کون ہوں اور میری ذمہ داری کیا ہے. اگر آپ سے سوال کروں، لکھنؤ کے میں مومنین کی تعداد کتنی ہے، کوئی پریسائسلی بتا سکتا ہے مجھے؟ کتنی مساجد ہیں، کتنے امام بارگاہ ہیں، کتنے جب نماز جمعہ ہو رہی ہیں؟ اگر آپ کو جواب چاہیے تو میں آپ کو بتاتا ہوں کہاں ملے گا آپ کو. تل ابیب یونیورسٹی میں جائیے، دنیا کے گوشے گوشے میں مسلمانوں کی آبادی کہاں کہاں ہے، کتنے اقسام کے مسلمان ہیں، کتنی ان میں گروہ ہیں. ایک کتاب کا نام لیتا ہوں جس کا نام ہے مسلم ورلڈ ان یو ایس ایس آر. اس کتاب کے ریسرچ کرنے کے لیے مور دین 2 ملین 80s میں خرچ کیے گئے تھے، اور یہ ریفرنس بک ہے جب رشیا ابھی ٹوٹا نہیں تھا. مسلمانوں کی آبادی رشیا میں کہاں پہ لکھی گئی؟ تل ابیب یونیورسٹی میں. سوال ان کو کیا دلچسپی ہے ہماری؟ اور اس کتاب میں سوال کیجئے، ہر سوال کا جواب موجود ہے. رشیا میں مسلمان کہاں کہاں ہیں، شیعہ کہاں کہاں ہیں، کتنی مساجدیں ہیں، کتنے ساری بات، سارے اسٹیٹسٹک پریسائز. اور اسی طرح سے لندن لائبریری میں، اسی طرح سے واشنگٹن لائبریری میں ہر چیز کا انفارمیشن موجود ہے. اگر کسی کو معلوم نہیں ہے تو ہمیں خود معلوم نہیں کہ ہم کون ہیں، ہم کہاں ہیں، ہمارا غیر ہم سے واقف ہے. چلیے اس حالت کو بدلنے کا سلیقہ سیکھیں، طریقہ سیکھیں، اور جانیں کہ اس حالت کے بدلنے کے لیے کیا کرنا چاہیے. پھر قرآن مجید کا سہارا لیتا ہوں، اور امید ہے کہ اس سہارے کے ساتھ ہم لوگ آگے بڑھیں گے. قرآن قید قد افلح من زکاہ، کامیاب وہ ہے جس نے اپنے آپ میں، اپنے وجود میں ذمہ داری کے احساس کو اجاگر کر لیا. تزکیہ نفس احساس کو تازہ کرنے کا نام ہے. اگر نگاہوں کو بچنا ہے، اگر کانوں کو بچنا ہے غیبت سے، میں بچ نہیں سکتا جب تک کہ میرا احساس زندہ ہو. چلیں آج عہد کریں، ہماری قوم کا کوئی بچہ جاہل نہیں رہے گا. کیسے ہوگا؟ وہ 5 سال کے بچے پہ کام کریں, ہر محلے میں اسکول ہو اور اسکول بھی اسٹینڈرڈ کا اسکول ہو, اور ہمارے لیے فخر قوم. میری عادت نہیں ہے کسی باتوں کو, میری زندگی میں کبھی چاپلوسی کرتا ہی نہیں, لیکن بعض اشخاص سے میں متاثر ہوں اور ان کی رہنمائی میں زندگی گزارنا چاہتا ہوں. ان میں سے ایک شخصیت ہماری بزرگ ڈاکٹر قلب صادق صاحب قبلہ و کعبہ حفظہ اللہ, خدا انشاءاللہ ان کے سائے ہمارے سروں پر سلامت رکھے, نمونہ حیات ہے ہمارے لیے. اگر یہ ایسے لکھنؤ میں 72 ہو جائیں تو انقلاب آ جائے, شاید امام کا وجود ہو جائے, امام ظاہر ہو جائے, امام تشریف لا لیں. مولانا میں کچھ نہیں کر سکتا, نہ میرے پاس پیسہ ہے, نہ کچھ نہیں کر سکتا. اچھا, اگر کچھ بھی نہیں ہے, اسلام یہ کہتا ہے کہ خدا نے جو دیا ہے وہ دے دو. فانفقوا مما رزقناکم, پیسے کی ضرورت نہیں ہے. اگر خدا نے علم دیا ہے تو علم دے دو, خدا نے ہنر دیا ہے تو ہنر دے دو, خدا نے کوئی صلاحیت دی ہے صلاحیت دے دو. اگر یہ صلاحیتیں ہو جائیں ساری قوم میں تو بیدار ہو جائیں. دوسری اہم چیز, نفرتوں کو دلوں سے نکالیے. اسلام نے کہیں نہیں سکھایا ہے کہ کسی بھی مذہب سے نفرت کرو. سورہ حجرات کی آیت پڑھیے جس میں لا تسخر قوم من قوم, ایک قوم دوسرے قوم کا مسخرہ بازی نہ کرے, ممکن ہے کہ دوسری قوم میں تم سے بہتر لوگ ہوں. قرآن مجید سورہ حجرات, اجازت نہیں ہے ہمیں. آپ اپنے پوائنٹ آف ویو کو بتائیے, کسی کو ٹرن ڈاؤن کرنے کی ضرورت نہیں ہے, کسی کو نیچا کرنے کی ضرورت نہیں ہے. آپ فضائل اہل بیت بتا دیجئے, وہی کافی ہے, دوسری چیز بتانے کی ضرورت ہی نہیں ہے. تو کون محسوس کرے, کون احساس کرے؟ امام رضا علیہ الصلوۃ والسلام فرماتے ہیں اللہم صل علی محمد وآل محمد. اگر کوئی سامنے بیٹھا ہوا مجلس میں سر ہلا رہا ہے تو وہ قائل کا ساتھی ہے, یعنی بولنے والے کا ساتھی ہے. اب مجلس میں سن رہے ہیں کہ غلط بات کہی جا رہی ہے, مجلس کے بعد الگ سے ملیے مولانا یہ مجھے سمجھ میں نہیں آئے, بتائیے کہاں سے کہہ دیا آپ نے. میری تقریر میں بھی اگر کوئی چیز سمجھ میں نہیں آئی آپ اسے پکڑ سکتے ہیں, اس لیے کہ آپ بھی مسئول ہیں. یہ نہیں کہ کوئی آیا تھا کہہ کے چلا گیا, نا یہ نہیں چل سکتا. مولا کا قول ہے کہ لو علم الناس محاسن کلامنا لتبعونا, اگر لوگ ہمارے کلام کے حسن سے واقف ہو جائیں اتباع کریں. مولا فرماتے ہیں ہمارا کلام انسانیت کے لیے ہے, اتباع کے لیے ہے, فالو کرنے کے لیے ہے, ہمارا کلام ریجیکٹ کرنے کے لیے نہیں ہے. میں نوجوانوں سے گزارش کرتا ہوں, بزرگوں سے گزارش کرتا ہوں, جن کے پاس جو صلاحیتیں موجود ہیں اس کو پاسان کیجئے. جس طرح کہ ہمارے پاس حوضات میں بہترین خوبصورت سلیقہ ہے کہ اگر ایک عالم میں ایک پڑھنے والا حوضے میں ایک کتاب کو پڑھ لیتا ہے تو چھوٹے کتابیں جو پڑھ چکا ہے وہ دوسرے کو پڑھاتا ہے. اگر ہمارے پاس پورے سسٹم میں کمیونٹی میں سسٹم آ جائے کہ آگے بڑھا ہوا جو دوسرے والے کو تعلیم دینے لگے, تو ایک دن وہ آئے گا کہ سوسائٹی میں کوئی جاہل نہیں رہے گا. جس دن جاہل نہیں رہے گا اس دن علی سمجھ میں آئے گا, اس دن دین سمجھ میں آئے گا. ہم یہ سمجھ رہے ہیں کہ علی سمجھ میں آ رہا نا, مولا علی کی ذات کو سمجھا ہی نہیں کسی نے. رسول اللہ نے صاف بتا دیا تھا کہ کسی نے نہیں پہچانا, لیکن ہم نے کبھی کوشش بھی نہیں کی. ہمارے پاس ٹریجرز موجود ہیں جیسے نہج البلاغہ, جس کے سلسلے میں غیر کہہ رہا ہے, آپ کو معلوم ہے طاہر القادری نے ابھی بلنٹلی کہا ہے ہر مسلمان کے گھر میں نہج البلاغہ کو پڑھانا چاہیے اور اگر جہالت کو دور کرنا ہے. یہ کون کرے؟ کبھی یہ نہ کہیے کہ کون کرے, یہ سب کی ذمہ داری ہے کہ کریں, شروع کریں. سرکار کی حدیث بہت خوبصورت ہے, میرا ٹائم بھی ختم ہو رہا ہے. حدیث میں ہے کلکم رائی کلکم مسئول عن رعیتہ. کبھی یہ نہ کہو کہ فلان صاحب فلان صاحب فلان صاحب, تم خود ذمہ دار ہو, تم خود شیپرڈ ہو, تم خود لیڈر ہو. کبھی یہ نہ کہو فلان صاحب, نہ, تم خود دیکھو کہ تم نے کیا کیا. فیملی لائف کو درست کرنا, بچوں کی پرورش کرنا, سوشل اسٹرکچر میں دیکھنا, حتیٰ کوئی انسان بھی جاہل نہ رہے. اور آج دنیا کے فسادات کو ختم کرنے کا واحد طریقہ جہل کو ختم کرنا ہے, اور جہل کے ساتھ جہالت کو ختم کرنا ہے. اور جہالت کب ختم ہوتی ہے؟ ذمہ داری کے احساس کے بعد ختم ہوتی ہے, اس سے پہلے نہیں. اقبال بار بار یاد آتا ہے مجھے, بار بار یاد آتا ہے. مسلسل اس نے بہت کچھ بیدار کرنے کی کوشش کی, لیکن انفارچونیٹ ہے کہ مسلمان کبھی بیدار ہی نہیں ہوا. اقبال کہتا ہے کیوں آگے ہم لوگ اس سٹیٹس میں. ایک چھوٹی سی نظم لندن میں لکھتا ہے, میرے سپاہ نا سزا لشکریاں شکست صف, آہ وہ تیر نیم کش جس کا نہ ہو کوئی ہدف. اب میرے پاس ٹائم نہیں ہے, فارسی نہیں ہے, یہ اردو ہے. میرے سپاہ نا سزا لشکریاں شکست صف, آہ وہ تیر نیم کش جس کا نہ ہو کوئی ہدف. تیرے محیط میں کہیں گوہر زندگی نہیں, ڈھونڈ چکا میں موج موج, دیکھ چکا صدف صدف. کھول کے کیا بیان کروں سر مقام مرگ و عشق, مرگ حیات بے شرف, عشق مرگ با شرف. صحبت پیر روم سے مجھ پہ ہوا یہ راز فاش, لاکھ حکیم سر بجیب یک کلیم سر بکف. آخر میں کہتا ہے خیرہ نہ کر سکا مجھے جلوے دانش فرنگ, سرما ہے میری آنکھ کا خاک مدینہ و نجف. آج لندن کو مجھ جیسا بھی چلا جاتا ہے, اس زمانے میں کوئی لندن جاتا تو ولایت گیا ہے. اور لندن میں بیٹھے ہوئے کہتا ہے کہ یہ بلڈنگز نے مجھے اٹریکٹ نہیں کیا ہے. لندن میں بیٹھے ہوئے میں خاک مدینہ و نجف کو یاد کرتا ہوں, اس لیے کہ جہاں انسانیت تربیت ہوتی. برادران عزیز, پہلے ہمارے پاس نمونہ نہیں تھا, آج انقلاب کی صورت میں نمونہ آ چکا ہے. 100% لٹریسی ایجوکیشن کا وہ عالم ہے کہ آج پلاسٹک سرجری میں ایران صفحہ اول میں پہنچ چکا ہے, اور آج ریسرچ کے میدان میں ایران بہت آگے بڑھ چکا ہے, جس کی وجہ سے آج دشمن سب پہ نگاہ بڑھا سکتے ہیں, ایران پہ نگاہ ڈال نہیں سکتے. عدو شود سبب خیر گر خدا خواہد, اگر خدا چاہے تو دشمن کی نگاہ بھی بدل سکتی ہیں اور دشمن کے ارادے بھی بدل سکتے ہیں. کب؟ اس لیے کہ احساس, لاسٹ ناٹ دی لیسٹ, لیڈرشپ چاہیے, لیڈرشپ کے لیے فالوورس چاہیے. انڈیا میں فالوورس موجود نہیں ہیں اور کسی لیڈر کو لیڈر ماننے کے لیے تیار نہیں ہے. اور جس دن ہم یہ تیاری کریں گے اسی دن ہماری کامیابی ہے.
ایک سوال
جی جی, بسم اللہ بسم اللہ.
آپ نے فرمایا کہ قرآن کے بہت معنی ہیں, اور جتنی گہرائی میں اترتے رہیے اوپر سے تو 70 اور نیچے اترے تو اور گہرائی میں 70,000 معنی.
بے شک.
سمجھا کیسے جائے قرآن؟
جی ہاں, بہت اچھی طرح سے. قرآن کے سمجھنے کے سلیقے کو قرآن خود بیان کرتا ہے, اور یہ بات بہت ہی مشہور ہے, یفسر القرآن بعضها بعضا, قرآن کی بعض آیتیں بعض آیتوں کی تفسیر کرتی ہیں. ایک تو ہمارے پاس تعلیم قرآن جیسے کہ ہونا چاہیے نہیں ہے. مثلا عربی زبان, عربی زبان میں کینیڈا جب گیا تھا تو ایک ان جملہ بھی نہیں کہہ سکتا تھا, لیکن میں نے جب دیکھا کہ انٹریکشن کرتے ہوئے یوتھ سے اگر مجھے سروائیو کرنا ہے تو مجھے یہ زبان سیکھنی ہوگی, میں نے سیکھا. آج کچھ تو بول سکتے ہیں, اتنا کہ کمیونیکیٹ کر سکتے ہیں. کتنے ہمارا پاپولیشن ہے جو عربی سے واقف ہے؟ تو اولین چیز لینگویج پہ کام ہونا چاہیے. क्योंकि अरबी लैंग्वेज ही वो वाहिद लैंग्वेज है जिसमें इतना दम है कि एक मफहूम को जो बहुत फैला हुआ है एक लफ्ज में बयान करें, दूसरी जबान में ये सलाहियत मौजूद नहीं है। दूसरी चीज तफासिर, मसलन आपके लिए बेहतरीन, हम सब के लिए बेहतरीन तफासिर तफसीर मौजूद है आज की दुनिया में। 10 मुज्तहिदीन ने मेहनत की है अंडर दी सुपरविजन ऑफ आयतुल्लाह नासर मकारिम शिराजी, खूबसूरत तफसीर है जिसका नाम है तफसीर नमूना और उर्दू में तर्जुमा हो चुका है और ऑनलाइन भी मौजूद है। तफसीर नमूना आप गूगल में सर्च करेंगे तो आपको मिल जाएगी। इसमें बताते हैं कि एक एक आयत के ज़ैल में अहादीस क्या हैं, रिवायतें क्या हैं और मफहूम क्या निकाला जा सकता है, और ये मफहूम जो निकालेगा ये अपनी मर्जी से निकालेंगे, इसलिए कि हदीस में है कि मन फसर अल कुरान बराए जअलल्लाह मक़दहु अलन्ना फिन्नार। आप अपनी राय से अपनी मर्जी से नहीं निकाल सकते मफहूम, मफहूम कुरान ही से लेना है, मासूम की हदीस से ही लेना है। हर चीज़ आप एलोबरेट कर सकते हैं। मसलन आप छोटी सी छोटा सा जुमला है, देखिए अल्हम्दुलिल्लाह रब्बिल आलमीन, क्या माने अल्हम्दुलिल्लाह रब्बिल आलमीन? तमाम तारीफें उस जात के लिए हैं जो आलमीन का रब है, छोटा सा मौजमू, लेकिन इसके एंगल्स देखिए। इमाम सादिक अलैहिस्सलाम के ज़माने में अल्लाहुम्मा सल्लि अला मुहम्मद व आलिह, आपका ऊंट गुम हुआ, मौला ने कहा कि जब मुझे मिल जाएगा तो मैं ऐसी अल्लाह की तारीफ करूंगा जो हक है तारीफ करने का। सामे जो है वो साथी परेशान होगा कि अल्लाह के जो हक है वो तारीफ करने का कैसे कर सकता है इंसान। चनांचे थोड़ी देर में न्यूज़ मिली कि आपका ऊंट मिल गया, मौला ने फरमाया अल्हम्दुलिल्लाह रब्बिल आलमीन, यानी इस जुमले में तमाम तारीफें मौजूद हैं। कम मिन कबीहिन सतरता, कम मिन फादिहिन मिन अलबलाया अकलता, कम मिन मकरूहिन दफाता, कम मिन थनाइन जमीलिन लस्तु अहलन लहु नशरता। मौला मिल्मुमिन दुआए कमल में फरमाते हैं कितनी बलाओं को तूने रद्द किया, कितने परेशानियों से तूने नजात दी, तूने नजात दी, मैंने नहीं, मैंने समझा कि ब्रेक मैं मार रहा हूँ लेकिन तू है। हत्ता जो लोग तारीफ कर रहे हैं ये तारीफ भी तूने लोगों की ज़बानें डाल दी। तो वही लोग अल्हम्दुलिल्लाह रब्बिल आलमीन है, उसके रुख देखिए कितने रुख हैं। तो ये कब हासिल हो सकता है? इंसान नॉलेज में जाए, तलाश करे। और आज आपको अल्हम्दुलिल्लाह खुदा का लाख लाख शुक्र है कि ऑनलाइन आपको बहुत सा मटेरियल मिलेगा इंग्लिश में, www.alislam.org, इसमें सबों किताबें मौजूद हैं, हत्ता तफसीर जो तफसीर नमूना है उसका तफसीर नमूना की शक्ल में नहीं है, दूसरी शक्ल में मौजूद है, मौजूद है। तो आप देखेंगे तो इंशाल्लाह आपको लुत्फ भी आएगा। बहुत अच्छा सवाल, और कोई सवाल है जी? बिस्मिल्लाह।
First of all, I'm really pleased after hearing you. And the second thing is comes when we talk about the responsibilities, then we have to feel it. After feeling, what next? We have to prove in actions. So when you talk about the actions, today the young generation is so much busy in assisting his family and other things that they are not getting, you know, time for coming up their qualities. What they have, every person has different qualities. So what about the, like, we don't have any common platform, so what about creating that platform where everybody can be converge at one place and we can do something for that? So you people are there, and if you guide us properly and if we can make a common platform where we can go for our qualities improvement. So
yes,
anything can be done. So not talking about the sweet coated speeches and everything, we have to prove in actions.
Alhamdulillah, it's a beautiful question, and let me go and express my ideas and very bluntly. MashaAllah, and I'm very happy to be see you. I think the first thing is time management. First, you have 2-3 questions, not one question. Number first question is time management. Imam Ali alayhi salatu wasalam has given us idea how to manage time. Divide a day into 3 parts. One part is for earning. One part is to have a rest, and halal means of pleasures. And so third part is to for the act of worship, for the ibadat. Ibadat in our ideas are very narrow translation. Ibadat is all action within the Sharia is Ibadat. So even if you teach a person is Ibadat, if you smile at a person is Ibadat, if you help a person is Ibadat, act of worship has so many. This part is second part. We need a common platform. I have hinted at the last moment of my speech, we need to recognize leaderships. We have the leaders. For example, a leader like in Lucknow, Shakshiyat like Dr. Saab, we have to recognize. He is successful. He is showing the path. He is showing the path of success also. Why not we are following? We have some prerequisite ideas between us. We don't want to follow. So we have to take out that jahalat, that jahiliyat, that ignorance. Let take advantage of knowledge whoever is giving to you. Al-hikmatu dhalatul mu'mine fatlubuha aynama wajadaha. Wisdom is loosened by a believer. You take it wherever you find it. So common ground we do have, but we never utilize that common ground for the education purpose. For example, majalis of Muharram, isn't it a common ground? Jummah namaz is not a common ground. It is a common ground. But we never use that common ground for the upliftment of our society. That's the biggest problem. Just now, Dr. Sabas were there in my village, Alipur, on Friday, 13th of Jamadi Lawal, on the anniversary, martyrdom of anniversary of Imam B. Fadima Zahra, salawatullahi salam alayha, lahumma salli ala Muhammad wa alam. We had julus, okay, procession. In that julus, some of the kids, they were holding the play card of Ahmad Kazimi. A brother came to me. Malana, ye kya hai? Ya bhi fada mazara ki julus mein bhi aap log siyasat chala rahe hain? Maine kaha bhi fada mazara ki julus mein ye aana dalil is baat ki hai ki bhi fada zahra chahti yahi hai ki iska julus nikle. Isliye ki fada zahra zulm ke khilaf ke awaz ka naam hai. Aaj jo zulm ke zulm ho raha hai uske khilaf awaz uthaye wo ain shariat din hai. To hum logon ko हम लोग जरा सा illusion की दुनिया में चले जाते हैं. हम लोग चले जाते हैं कि there is nothing such a thing. No, we do have so many things. बहुत से मर्तबा ये होता है कि मौलाना हमारे पास जो है मीडिया नहीं है. नहीं, we do have media. मेंबर से बेहतर कोई मीडिया नहीं है. मगर हमने सप्लाई और डिमांड के लिहाज से ऐसे डिमांड को क्रिएट किया कि रिस्पॉन्सिबिलिटी का एहसास दिलाने वाला ही ना हो. मुहर्रम में आइए, जन्नत लेके चले जाइए, आपको कुछ करना ही नहीं यार. तो वो बेचारा करेगा क्या? دین اسلام نے اسے سکھایا نہیں. بہت خوبصورت آئیڈیاز تھے آپ کے انشاءاللہ, اللہ نے چاہا. تو امید ہے کہ یہ خود بیٹھک خود جو ہے ہمارا ہٹ کر کے بٹھانا یہاں پر آرگنائزرز کا اس بات کی دلیل ہے کہ ہم ٹریڈ میرے خاندان کو دیکھیں, اپنے اپنے ہی گھر کو سنبھال لیں تو پورا محلہ سمجھ جائے گا, پورے وطن سمجھ جائے گا انشاءاللہ. تھینک یو. اینی ون چار وال بھی ہے, اس چار کو بھی اگر آپ خلاصہ کریں, چار کو امام باب الحوائج مصعب بن جعفر علیہ الصلوۃ والسلام نے فرمایا ہے, اس میں سے اس فیملی لائف کو انکلوڈ کیا ہے. وہ بھی اگر آپ خلاصہ کریں گے تین ہی میں تقسیم ہوگا, اس لیے کہ فیملی لائف کو ٹیک کرنا خود ایک عبادت ہے. مولا امیر المومنین نے جو تین حصوں میں تقسیم کیا ہے وہ ایک اوور آل تقسیم ہے. اگر آپ سب تقسیم کریں گے تو آپ کو کئی تقسیمات میں جانا ہوگا. عبادت کی تقسیم کرنا ہوگا, عبادت فردی, عبادت اجتماعی. عبادت فردی میں بھی دو حصے, عبادت اجتماعی میں بھی دو حصے, سوان آپ تقسیم کر سکتے ہیں. احسنت. وعلیکم السلام. سب سے پہلے تو اکاؤنٹیبلٹی کرسچنز کے پاس موجود نہیں ہے. آئی ایم ویری سوری. آپ کو معلوم ہے کہ لاسٹ اس دہے میں جو بچوں پہ ظلم ہوئے چرچز میں, आज तक मिशनरी ने कोई जवाब नहीं दिया उसका। आज तक जो जो इंसानियत सिसक रही है, अगर चार आदमियों को कपड़े बांटकर 10 आदमियों के कपड़े नोच लेना, क्या ये सिस्टम है? ये नहीं, आज अमेरिका में 70% चर्चेस आर इन्वॉल्व इन दिस, दे आर नॉट डूइंग नथिंग। आई एम वेरी सॉरी। नंबर वन कंपैरिजन, अब आइए सिस्ट चेक एंड बैलेंस और क्लियर कट सामने प्रेजेंटेशन बहुत अहम चीज है। मैं आपको एक मिसाल देता हूं, इस्लाम ने इंसान को अपने जमीर के अंदर जिस रिस्पॉन्सिबिलिटी को बिठाया है, किसी दिन ने नहीं बिठाया है बहुत अच्छी तरह से। आज इराक में अमेरिकन अखबार कह रहे हैं $18 बिलियन का पेट्रोल चोरी हुआ है, जबकि इराक में भीख मांग रहे हैं। अगर चार कपड़े बांट दें हमारा ही पैसा लेकर के, आया उसका सवाब है या वो जो हकीकत है उसको समझना उसको सवाल। आप लोग जवाहिर पे मत जाइए, आप बहुत डीप स्टडी कीजिए तो नतीजा बहुत अच्छा निकलेगा। आपको मैं बताऊं कि जो जुल्म आज हो रहा है, अगर सिस्टमेटिकली उसको खत्म किया जाए तो बहुत इजीली खत्म हो सकता है। आज खुदा ने जो दौलत आपको दी है किसी को नहीं दिया। एक छोटा सा किस्सा, आयतुल्लाह हकीम के जमाने में एक शख्स गया अफ्रीका का रहने वाला एक मोमिन, $10,000 लेकर के खुम्स के दफ्तर में गया। एक आलिम साथ थे दफ्तर में, जो मुंशी बैठा हुआ था उसने उनको दे दिया रसीद। लेके जब बाहर निकले तो ये आलिम से कहा कि यार हम $10,000 दिए, उसने हमको चाय के लिए भी पूछा नहीं है। उसने कहा चलो वापिस जाके पूछे। नहीं नहीं मैं तो मजाक कर रहा था ना, मैं बहुत अच्छा सवाल है, हम जा करके पूछे। जब वापस लौटे तो इत्तेफाक से उस दफ्तर में आगा हकीम तशरीफ फरमा थे। ये आलिम ने मिजाही तौर पर इस मोमिन का गिला पेश किया। आगा ने कहा इससे कहो कि हमें चाय पिलाए। अब इसने 10,000 हमारे गर्दन पे दे दिया, रोज़े क़यामत हमें एक एक पाई का सवाल करेगा और इसको हमको एक एक पाई का जवाब देना होगा। उनके पास पेपर में है, हमारे पास हर लम्हा हमारे ज़मीर के अंदर मौजूद है। अगर कोई आलिम इसको पूरा नहीं कर रहा है तो उसकी जिम्मेदारी है। ये हम लोग दूसरों पर अटैक करके अपने आप को बरी करना चाहते हैं, ये चलने वाला नहीं है। ये आपके पास पॉजिटिव्स क्या हैं उसको देखिए, और आप कितने ऐसे पॉजिटिव्स को आगे बढ़ा सकते हैं उसको देखिए, और किसी भी दफ्तर मर्जा में जाइए, उसके पास पता चलेगा कि किस तरह से सिस्टम चलता है और किस तरह से उसकी ट्रांसपेरेंसी मौजूद है। हम लोग आउटर दुनिया को, दुनिया की प्रोपेगेशन को सुन करके एक नतीजा निकाल लें तो इश्तबा है। एक सलवात पढ़े मोहम्मद वाले मोहम्मद। कोई सवाल और?
वालेकुम सलाम। अभी आप जुल्म के ऊपर आप फरमा रहे थे कि मतलब जुल्म के खिलाफ खड़ा होना जो है वो शहजादी का एक बतलाया है कि मतलब जुल्म के खिलाफ हमको खड़ा होना चाहिए, और जाहिर सी बात है कि जुल्म के मुताबिक जो हदीस भी मिलती है कि अगर कोई जुल्म पर खामोश रहे तो वो जालिम के साथ ही जो है शरीके का
वला तरकनु इला लदीना ज़लमू।
तो अब सवाल यह है कि चार जो गुंडे किस्म के लोग होते हैं, चार जो बदमाश किस्म के लोग होते हैं वो एक बातिल आमले पर मुतहिद हो जाते हैं, लेकिन चार शरीफ जो होते हैं वो हक के मकासिद पर मुतहिद क्यों नहीं होते?
बेशक अहसन, बहुत अच्छा सवाल है, बहुत अच्छा सवाल नहीं बल्कि प्रेजेंटेशन है, ये खुद एक प्रेजेंटेशन।
यानी हमारा शराफत का मेयार क्या होना चाहिए?
बेशक मेयार मुशख्खस है, हमारे पास मेयार मुशख्खस। मैंने मौला अमीर मोमिनीन की हदीस जो 21 रमदान की इमाम हसन और इमाम हुसैन को फरमाई थी, कूना लिद्दालिम खस्मा वलिल मज़लूम आउना। मेरे बेटो जालिम का मसला आए तो दुश्मन बनो, मज़लूम का मसला आए तो मददगार बनो। ये ना देखो कि कौन मज़लूम है, जो भी मज़लूम है मज़लूम है, खाओ काफिर हो खाओ कोई क्यों ना हो। ये जब मेयार, इसीलिए तो आप हर शबे जुम्मा पढ़ते लान अल्लाह उम्मत अन क़त्लत का वलान अल्लाह उम्मत अन ज़लमत का, उसके बाद का तीसरा जुमला बहुत ख़तरनाक है, वलान अल्लाह उम्मत अन समीअत बिज़ालिका फ़रदियत बे, सुने और खामोश हो गए। कुरान की वो आयत ला तरकनू इलल लदीना ज़लमू फतमस्सककुम अन्नार, जो उन्होंने जुल्म किया उनकी तरफ तुम रुकून ना करो, रुकून ना कहने तकिया ना करो यानी रिले ना करो, अगर तुमने किया तो क्या होगा, तुम्हारे लिए आग आएगी। मौला ने फरमाया, चढ़े इमाम के कौल है कि जो शख्स किसी जालिम के लिए थोड़ा सा कॉर्नर, सॉफ्ट कॉर्नर रखता है, उसके लिए कोई मकाम नहीं है, उसके लिए सिवाय जहन्नम के ठिकाना नहीं है। तो मौला से पूछा गया कि क्या है जो बेसिक बेसिक इजहार क्या है? मौला ने कहा दिल से नफरत करना कम अज़ कम जालिम का, हालांकि ये बेसिक है, फाउंडेशन है। तो मेयार हमारे पास तशखीस कर दिए गए हैं। मुश्किल मसला है जो मैंने इब्तिदा में कहा, हमारे पास एक्शन नहीं हो रहा है, हमारे पास अमली मैदान में हम लोग पीछे हट रहे हैं। अमली मैदान के लिए हम लोगों को मैदान में आना है, काम करना है इंशाअल्लाह। वहीं भी सवाल और चलिए फिर हम इस्तेफादा करेंगे और सलवात पढ़ेगा।
जैसा कि अभी अकाउंटेबिलिटी और ह्यूमन राइट्स की बात आई थी, तो इस पर अपनी तकरीर के इख्तिताम में मैं एक बात कहना चाहूँगा कि पिछले ही हफ्ते की बात है, जर्मनी के क्रिश्चियन साइंटिस्ट जो इस समय जर्मनी का सबसे बड़ा नोबेल लॉरेट माना जाता है, डॉक्टर रिचर्ड ग्रॉसर, उसने खुद एक पोयम लिखी थी इसराइल और ईरान के मसले पर, जिसमें उसने ओपनली लिखा है कि ईरान का एटॉमिक प्रोग्राम आलमी अमन के लिए खतरा नहीं है और इसराइल का एटॉमिक प्रोग्राम जो इस वक्त मतलब कंप्लीट हो चुका है और उनके पास न्यूक्लियर वेपन्स मौजूद हैं, वो आलमी अमन के लिए खतरा है। और एक क्रिश्चियन साइंटिस्ट अपने मुंह से, जर्मन साइंटिस्ट जहां पे यहूदी पहले मौजूद थे, वो अपने मुंह से इस बात की कह रहा है इस बात को कि खुद इसराइल ने फिलिस्तीन पे सबसे ज्यादा मजालिम करे और जहां जहां पे पिछले 20 सालों में इसराइल एम्बेसीज का कयाम हुआ है वहां वहां दहशतगर्दी में फरोख आई है। और आज ही के न्यूज़पेपर में यह खबर आई है कि इजरायली गवर्नमेंट ने डॉक्टर रिचर्ड ग्रॉसर पर पाबंदी लगा दी है, उनको अपनी कंट्री पे जाने नहीं दिया जा रहा है। और जनाब ने जैसा कि कहा था कि मैंने अपनी तकरीर में ईरान के मसले पर कोई एग्जांपल नहीं दिया था, मैं तकरीर के इख्तिताम पे बड़े ही फख्र के साथ एक बार बताना चाहूँगा कि दो दिन कबल ईरानियन स्टूडेंट्स न्यूज़ एजेंसी जो ईरान में कुम के तलबा चलाते हैं, ऑफिशियल न्यूज़ एजेंसी है, उनकी तरफ से ये खबर आई है कि तेहरान मेडिकल रिसर्च सेंटर के डॉक्टर अब्बास रजा फहदी ने कैंसर जेनेटिक्स के लिए एक आर्टिफिशियल ड्रग को डिस्कवर करा है जो इस समय पूरे वर्ल्ड में डिस्कवर अभी तक फिलहाल नहीं हुई थी। तो हम उससे इस्तेफादा ले सकते हैं और हम एक ऐसे इनकलाब की शुरुआत कर सकते हैं कि जब हमारी कौम में तालीम 100% हो जाएगी तो हमें दूसरों के दर पे जाने की जरूरत नहीं है, इख्तदार खुद हमारे सामने कदम झुकाएगा। अपनी तकरीर को मैं इन अशार के साथ खत्म करना चाहूंगा कि इखलाक की हदों में रहो आदमी बनो, छोड़ो जहां का साथ चलो आदमी बनो, करबो बला की बात सुनो आदमी बनो, फर्शे अजा पे ओहद करो आदमी बनो, करना है खुश अगर तुम्हें जहरा के लाल को, आने न दो करीब भी फासिद ख्याल को, आने न दो करीब भी फासिद ख्याल को।
एक बुजुर्ग आलिम के बाद मेरा ऐसा जाहिल इंसान आया आपकी खिदमत में कुछ करने के लिए, लेकिन आपने जोर दिया है तो मैं घड़ी की सुई पर नजर है, 5 मिनट में मैं बात को अपनी ख़त्म करने की इंशाल्लाह कोशिश करूँगा। मौलाना ज़की बाकरी साहब को मैं बहुत अरसे से जानता हूँ, ये गुफ्तार के आदमी नहीं है, किरदार के आदमी हैं। कनाडा में इनके मुतअद्दिद सेंटर हैं जिसके ज़रिए से तबलीग हो रही है, जहाँ जाते हैं लोगों को बेदार करने की कोशिश करते हैं। ये खुद प्रैक्टिकल टाइप के इंसान हैं, इसलिए आप भी यही जज्बा देखना चाहते हैं। रिस्पॉन्सिबल कौन है इस मसले पर हमें कुछ कहने की ज़रूरत नहीं है, इसलिए कि जो भी मसला हमारे सामने आता है कुरान और हदीस में उस पर पहले रोशनी डाली जा चुकी है। हजरत वाकिफ होंगे, शायद कह भी चुके, मुझे क्या मालूम है, तो आखिर में आया कि सरकार रिसालत ने इरशाद फरमाया है कि जब किसी कौम के दो कैटेगरीज, दो तबके सही रहते हैं पूरी कौम सही रहती है, ये दो तबके बिगड़ते हैं तो पूरी कौम बिगड़ जाती है। अगर उलमा सही रहते हैं, अगर धर्मगुरु सही रहते हैं तो पूरी कौम सही रहती है। جب ہم گرو بگڑ جاتے ہیں تو پوری قوم کا بیڑا غرق ہو جاتا ہے. دوسرے جو پولیٹیکل لیڈر ہیں جب وہ صحیح رہتے ہیں تو قوم صحیح رہتی ہے, جب پولیٹیکل لیڈر گڑبڑ ہو جاتے ہیں تو پوری قوم کا بیڑا غرق ہو جاتا ہے. ہمارے جو پولیٹیکل لیڈر ہیں وہ کس شان کے ہیں وہ بھی آپ کو معلوم ہے, ان کو سوائے دھوکہ دینے کے اور کچھ نہیں آتا, سوائے باتیں بنانے کے اور کچھ نہیں آتا. یہ میں خود ہی بہت چرکے کھا چکا ہوں, بہت دھوکے کھا چکا ہوں, اس کو میں بھگت رہا ہوں آج تک, لیکن اب میں ہوشیار ہو گیا ہوں. یہ ہمارے قوم کے جو سیاسی لیڈر ہیں ان کا عالم ہے کہ وہ اپنے مفاد کے لیے دوسروں کی عزت خاک میں ملا دیا کرتے ہیں. یہ بالکل واقعہ خود مجھ پر گزرا ہے جو میں آپ کے سامنے عرض کر رہا ہوں. علماء کے بارے میں میں کچھ کہنا نہیں چاہتا, میں آپ کو علماء سو کا تذکرہ نہیں کروں گا, لیکن جیسا کہ اس وقت یہ بچہ بھی, یہ بھی ہمارے اسکول کا بچہ ہے ماشاء اللہ, بہت پیارا بچہ ہے, اور علماء ایران یہاں کے علماء کے لیے میں کچھ نہیں کہنا چاہتا, میں تو علماء ایران کی بات کر رہا ہوں. ابھی میں شعبان کے مہینے میں ایک ڈیلیگیشن یہاں سے ایران گیا تھا جس میں 5 شیعہ عالم تھے اور 13 سنی عالم تھے. ان سنی عالموں میں دیوبندی بھی تھے, بریلوی بھی تھے, خانقاہی بھی تھے, حیدرآباد کے بھی تھے, کیرلا کے بھی تھے, دہلی کے بھی تھے, لکھنؤ کے بھی تھے, بنگال کے بھی تھے, یہ سب لوگ تھے. یہ جب میں ان کے ساتھ پلین پر سفر کر رہا تھا تو میں یہ دیکھ رہا تھا کہ ان کے چہرے کے تاثرات سے میں اندازہ کر رہا تھا کہ ان کی رائے ایران کے بارے میں کوئی اچھی نہیں ہے, اس لیے کہ وہ برین واش کیا ہوا ہے ان لوگوں کا. لیکن جب ان لوگوں نے ایران کو دیکھا, وہاں کی ترقی کو دیکھا, وہاں کے ڈسپلن کو دیکھا, وہاں کی دینداری کو دیکھا, وہاں کی عبادت کے شوق کو دیکھا, وہاں یہ دیکھا کس طرح سے مائنارٹیز کو تحفظ حاصل ہے, ایون یہودی مائنارٹی وہ بھی وہاں پر مطمئن ہے, ان کے ساتھ بھی کوئی زیادتی نہیں کی جا رہی ہے. جب انہوں نے تربت جام جو افغانستان کے بارڈر پر ایک سنی آبادی کا شہر ہے وہاں جا کر سنیوں سے ملاقات کی, انہوں نے وہاں ان کے مدرسے دیکھے, وہاں انہوں نے ان کی مسجدیں بڑی بڑی دیکھیں, عالیشان مدرسے دیکھے, مسجدیں دیکھیں, تو ان کے خیالات بالکل بدل گئے. وہ کہنے لگے ہم سے کیا بتایا جاتا تھا, ہم کیا دیکھ رہے ہیں. جو مولانا ارشاد فرمایا ہے وہ بالکل صحیح ہے. میڈیا کے پیچھے آپ نہ جائیں, میڈیا مس گائڈ کر رہا ہے لوگوں کو, میڈیا ایران کی غلط تصویریں پیش کر رہا ہے. ہم اپنی آنکھ سے دیکھ کر آئے, جس کو شک ہے وہ جا کے اپنی آنکھ سے دیکھ آئے. وہ سنی وقت جب دورہ کر کے لگ بھگ آدھے ملک کا تہران واپس آیا تو آپ معلوم انہوں نے کیا کہا, مجھ سے کہنے لگے کہ ہمیں سب سے زیادہ حیرت اس بات پر ہے اتنے لمبے ایریا کا ہم نے روڈ کے اوپر بائی روڈ سفر کیا اور اس پورے ایریا میں ہم کو ایک آدمی نہیں دکھائی دیا جو بھیک مانگ رہا ہو, ایک آدمی نہیں دکھائی دیا جو بھیک مانگ رہا ہو. جبکہ میں نے دیکھا جب رضا شاہ کے زمانے ہم جاتے تھے اور بس سے سفر کرتے تھے, بس جہاں رکتی تھی وہاں پیر زمین پر رکھنا مصیبت ہو جاتا تھا, اتنے بغیر ڈھیر لیا کرتے تھے. آپ کو معلوم ہے کہ جن امام زمانہ کی ظہور کے آپ دعائیں کیا کرتے ہیں ان کے لیے ایک یہ بات ثابت ہے کہ جب وہ آئیں گے تو دنیا سے غربت ختم ہو جائے گی. آپ سوال کرتے تھے کشمیری محلے سے غربت کیسے ختم ہوگی, مفتی گنج سے غربت کیسے ختم ہوگی, حسین آباد سے غربت کیسے ختم ہوگی, جوہری محلے سے غربت کیسے ختم ہوگی, نخاس سے غربت کیسے ختم ہوگی. ایران نے دکھا دیا کہ ایران وہی ہے. جب تک شاہ کی حکومت تھی اتنی غربت تھی, جب نائب امام کی حکومت آئی تو اتنی دولت. تو جب نائب امام ایک عالم دین, ایک مرجع وقت, دیکھ لیجیے آپ جا کے حالات میں اتنی تبدیلی پیدا کر سکتا ہے, خود امام زمانہ کا جب ظہور ہوگا تو حیرت ہی پہنچی. دوسری وہی بات ہے جو میں آپ کے سامنے بکا کرتا ہوں, ایران میں دینداروں کی حکومت ہے, علماء کی حکومت ہے, لیکن وہ حکومت جو علماء کی سرپرستی میں کام کر رہی ہے, خدا کے لیے آپ جائیے بھیا, گروپ بنا بنا کر جائیے اور اپنی آنکھ سے دیکھ کر آئیے کہ وہاں سائنٹیفک ڈیولپمنٹ کتنا ہو رہا ہے, کتنی ایجادیں ہو رہی ہیں, انلٹریسی کا خاتمہ ہو چکا ہے, ہر آدمی پڑھنا لکھنا جانتا ہے, ریسرچ ہو رہی ہے, میڈیسن میں ریسرچ ہو رہی ہے, سائنس کی ہر فیلڈ میں ریسرچ ہو رہی ہے. میں آپ کے سامنے بس اتنا کرنا چاہتا ہوں, ابھی چند مہینے پہلے امریکہ کا جو ڈرون پلین تھا आप पढ़े लिखे लोग हैं, आप तो ड्रोन प्लेन को जानते होंगे। ड्रोन प्लेन स्टेल्थ प्लेन है। स्टेल्थ प्लेन वो होता है कि जिसको राडार भी नहीं देख सकता, इसीलिए वो पाकिस्तान में आते हैं, बमबारी करते हैं, मिजाइल चलाते हैं और चले जाते हैं। पाकिस्तान राडार उसको चेक नहीं करता, वो पकड़ा ही जाता। तो अमरीका शैतान, उसका हथियार भी शैतान, आंखों से दिखाई नहीं देता। लेकिन आप ये समझिए, आप भाई गौर कीजिए जरा सा कि जो स्टेल्थ प्लेन जो राडार से चेक नहीं हो सकता है, पाकिस्तान में हमला करते 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 और खैर के साथ वापस होते होते जब अमेरिका की इतनी हिम्मत पड़ी कि उसने मुंह निकाला ईरान के अंदर, तो जैसे ही ये स्टेल्थ प्लेन बहुत हाई अल्टीट्यूड पर उड़ता हुआ ईरान के सरहद में दाखिल हुआ, ईरान ने इसको देख भी लिया और गिरा नहीं लिया, उतार लिया। भाई आप बताइए मैं गलत कह रहा हूं? सही सलामत उतार लिया। आप सब पढ़े लिखे लोग हैं, तो सही सलामत अमेरिकन ड्रोन प्लेन को उतार लेना जो इतना सोफिस्टिकेटेड था, इस बात की दलील है कि अमेरिकन साइबर टेक्नोलॉजी से ईरानी साइबर टेक्नोलॉजी कहीं आगे बढ़ सकती है। यही मैं चाहता हूं, आप भी ऐसे बनिए। बनिए नहीं, बनिया ना समझ लिया, आप भी ऐसे बने। ये बनिए वो, आप मुस्लिम यूनिवर्सिटी अलीगढ़ का हाल सुनिए, वहां एक साहब थे, वो थियोलॉजी दिनियात पढ़ा रहे थे, सुन्नी थियोलॉजी में, नाम नहीं लूंगा उनका। वो किताब देख, ये हमारी मुसीबत है सुन्नी हो चाहे शिया हो, भाई मैं वहीं की बात बता रहा हूँ आपको, मशहूर बात है। वो किताब देख के बच्चों को दिनियात पढ़ा रहे थे, उसमें लिखा था कि अल्लाह ने, उर्दू में लिखा था कि अल्लाह ने हमारी हिदायत के लिए 124,000 नबियों को भेजा। उन्होंने बहुत इत्मीनान से पढ़ा कि अल्लाह ने हमारी हिदायत के लिए 124,000 बनियों को भेजा। नबियों को उन्होंने बनिया बना दिया। ये जहाँ सिफारिशें चलेगी गलत लोग पहुँचेंगे, वहाँ यही शख्स होगा चाहे सुनने हो चाहे शिया हो। मैं फिर आपसे अर्ज करना चाहता हूँ कि जिम्मेदारी आपकी है, आपके जवाल में मजहब की कोई जिम्मेदारी नहीं आती। अगर आप दीन को समझते और दीन की सही राह पर चलते तो आज आप भी वहीं होते कि जहाँ सच्चे दीन को फॉलो करने के बाद ईरान पहुँचा है। अमरीका ईरान से डर रहा है, ईरान अमरीका से नहीं। وآخر دعوانا ان الحمد لله رب العالمين میں مولانا زکی باقری صاحب کا بڑا احترام کرتا ہوں، بہت احترام کرتا ہوں، ان کی عزت میرے دماغ میں ہے اور ذہن میں، اس لیے کہ یہ بڑے عالم ہیں، بڑے اسکالر ہیں، ان کی عزت پریکٹیکل طور پر میں یہ عملی قسم کی